नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रिया नेपाल। आज मिति 2080 साल असार 7 गते बिहिबार आषाढ़ शुक्ल पक्ष चतुर्थी तिथि तदनुसार जून महिनाको 22 तारीक सन् 2023 नेपाल सम्बत 1143। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। दलहरूको लेखा परीक्षण प्रतिवेदन प्रमाण पुग्ने कागजात माग शीर्षकमा छापिएको खबर हो यो। निर्वाचन आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सहितको कागजातलाई पुष्टि गर्ने प्रमाण 3 दिनभित्र बुझाउन निर्देशन दिएको छ। राजनैतिक दलले बुझाएको आर्थिक वर्ष 1979-80 को लेखा परीक्षण प्रतिवेदनमा शंका लागेपछि आयोगले महालेखा परीक्षकको कार्यालयको विज्ञ टोली परिचालन गरेर प्रतिवेदन जाँच्ने कार्य गर्दैछ। आयोगको कानून तथा राजनैतिक दल व्यवस्थापन महाशाखाका अनुसार राजनैतिक दललाई बुधबारदेखि 3 दिनभित्र आवश्यक कागजात आयोगमा पठाउन निर्देशन दिइएको छ। राजनैतिक दल सम्बन्धी ऐन बमोजिम आयोगले माग गरेको कागजात वा विवरण नदिएमा 10,000 रूपियाँसम्म जरिवाना गर्न सक्नेछ। आयोगमा आय व्ययको विवरण बुझाएका 91 राजनीतिक दलसँग कागजात माग गरिएको छ। 82 राजनीतिक दलले समयमै र 9 राजनीतिक दलले म्याद नाघेर आय व्ययको विवरण बुझाएका थिए। विज्ञ टोलीले आयोगमा विवरण बुझाएका सबै राजनीतिक दलको लेखा परीक्षण प्रतिवेदन जाँच्दैछ। आयोगका उपन्यायाधिवक्ता गुरू प्रसाद वाग्लीले दलको आय व्ययको विवरण अध्ययनका क्रममा टोलीले ब्याङ्क स्टेटमेन्ट आवश्यक देखिएकाले थप अध्ययनका लागि सो कागजात माग गरेको जानकारी दिनुभयो। आयोग स्रोतका अनुसार दललाई पठाइएको पत्रमा भनिएको छ 2079 असार मसान्तसम्मको मौजदात प्रमाणपत्र वा ब्याङ्क स्टेटमेन्ट र लेखा परीक्षकले प्रमाणित गरेको ब्याङ्क समायोजन विवरण पत्र प्राप्त भएको मितिले 3 दिनभित्र पेश गर्न अनुरोध छ। दलहरूको लेखा परीक्षण प्रतिवेदन प्रमाण पुग्ने कागजात माग गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेकै क्षण नयाँ सत्ता समीकरणको रूपरेखा कोर्न कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच भित्रभित्रै चलिरहेका संवादले सत्तारूढ गठबन्धनभित्र अविश्वास बढ़ाएको छ। यो खबरलाई कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। धेरै साना दलको समीकरण बन्दा राजनैतिक अस्थिरता हुने भन्दै एमाले दुई ठूला दलको सहभागितामा सरकार बनाउन पहल गरेको छ, जसले आकार भने लिई नसकेको दुईतर्फका नेताहरूको भनाई छ। स्वास्थ्य परीक्षणका लागि भन्दै जेठ 30 सिंगापुर जानुभएका देउवा बुधबार बिहान 11 बजे स्वदेश फर्कने कार्यक्रम थियो, तर फर्कने समय अचानक परिवर्तन गरेर देउवाले केही महत्वपूर्ण राजनीतिक भेटघाट गरेको सत्ता गठबन्धनभित्र आशंका छ। यता यही बेला प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले बाहेकका वाम शक्तिलाई एकत्रित गराई असार 4 समाजवादी मोर्चा गठन गर्नु भएको छ। यी घटनाक्रमले कांग्रेस र माओवादी आपसमा सशंकित भएको बेला एमाले नयाँ गठबन्धनको पहल तीव्र बनाएको छ। एमालेसँग संवादमा कांग्रेसका एक नेताका अनुसार एमालेका नेताहरूले नै कांग्रेस एमाले गठबन्धन बनाउन पहल कदमी लिइरहेका छन्। ठूलो दल कांग्रेसकै नेताले सरकारको नेतृत्व गर्दा प्राकृतिक हुन्छ। दुई दल मिल्दा साना दलहरूलाई मोल मोलाएको अवसर हुँदैन, सरकारले प्रभावकारी काम गर्न सक्छ भन्ने तर्क अघि सार्दै एमालेका नेताहरूले संवाद अघि बढ़ाएका छन्। उहाँले भन्नुभयो, तर यस विषयमा हाम्रा सभापति नै अहिलेसम्म सकारात्मक देखिनु भएको छैन। सिंगापुर भ्रमणपछि उहाँको भनाई के हुने हो प्रतीक्षा गरिरहेका छौं। नयाँ समीकरण बनाउन कांग्रेस र एमालेका दोस्रो तहका नेता संवादमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। संघीय संसदले नयाँ अभ्यास थालनी गरेको छ। प्रदेश सरकारका बहालवाला मन्त्रीको निधनमा संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाले शोक प्रस्ताव पारितको अभ्यास थालेको छ। मंगलबार सवारी दुर्घटनामा निधन हुनुभएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको हो। शोक प्रस्ताव पारितपछि बैठक स्थगित गरिएको थियो। कार्यव्यवस्था परामर्श समितिको समझदारी अनुसार शोक प्रस्ताव पारित गरिएको हो। प्रदेश सरकारका मन्त्रीलाई प्रतिनिधि सभा सदस्य सरह मान्यता दिएर शोक प्रस्ताव पारित गर्ने सहमति कार्यव्यवस्थामा भएको थियो। सोही अनुसार शोक प्रस्ताव पारित गरेर दोस्रो बैठकमा मात्र नियमित कार्यसूचीमा बैठक प्रवेश गरेको हो। प्रतिनिधि सभामा नयाँ अभ्यास गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। सरकारका निर्णयप्रति सड़कदेखि सदनसम्म सशक्त प्रतिपक्षको भूमिका खेल्दै आएको संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी एमाले पछिल्लो समय सदन र सड़क दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको छ। अघिल्लो राष्ट्रपतिले थाँती राखेको नागरिकता विधेयक प्रमाणीकरण गर्न वर्तमान राष्ट्रपति समक्ष पठाएको पत्र, जघन्य अपराधमा सजाय भोगिरहेका रेशम चौधरी, सजाय मीनाहा, प्रधानमन्त्रीको भारत भ्रमण, भ्रष्टाचारका विषयवस्तुदेखि बजेटका सम्बन्धमा समेत एमाले सदनदेखि सड़कसम्म निरन्तर खबरदारी गरिरहेको छ। पछिल्लो समयमा बजेटको विषयले सदनमा अझै चर्काचर्की चलि नै रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको विषयलाई लिएर एक हप्ता सदन अवरूद्ध गरेको एमाले यसअघि पशुपतिनाथमा राखिएको सुनको जलहरीका विषयमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सदनमा कुरा उठेपछि त्यसलाई रेकर्डबाटै नहटाएसम्म सदन चल्न दिएको थिएन। संसदमा एमालेका 77 सांसदले नै एकै स्वरमा सरकारको काम कार्यवाहीको खुलेर विरोध जनाउँदै आएको समयमा सत्तापक्षका सांसदहरूले समेत सरकारको काम कार्यवाही र बजेटका विषयमा असन्तुष्टि जनाएका छन्। सशक्त प्रतिपक्षको भूमिकामा एमाले नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग शारीरिक अभ्यास मात्र नभई वैज्ञानिक जीवन पद्धति भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय योग दिवस 2080 जून 21 अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा बुधबार आयोजित मूल समारोहमा उहाँले भन्नुभयो, योग शारीरिक अभ्यास मात्र नभएर निश्चित नियम विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवन पद्धति हो। प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताउनुभयो। उहाँले भन्नुभयो, शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो। उहाँले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमता र रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने तथा व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गर्दै यसबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने धारणा व्यक्त गर्नुभयो। योग वैज्ञानिक जीवन पद्धति प्रधानमन्त्री शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। पोखरा विमानस्थललाई किन बीआरआईसँग जोड्दैछ चीन शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। नेपालले चीनसँग बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईको सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबरजस्ती बीआरआई परियोजनासँग जोड्न थालेको छ। चीनको एक्जिम ब्याङ्कले सस्तो ब्याजदरमा ऋण दिन तयार भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले सन् 2014 चिनिया कम्पनी सीएमसी इन्जिनियरिङसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्झौता गरेको थियो। चीनको बीआरआई परियोजना सन् 2017 शुरू भए पनि पुरानो परियोजनालाई चीनले बीआरआईसँग जोड्न लागेको भन्दै आलोचना भएको छ। नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। यता गोर्खापत्र दैनिकले अग्रपृष्ठमा पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान शीर्षकमा खबर छापेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको छ महिनापछि पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ। यसअघि आन्तरिक उडानमै सीमित रहँदै आएको यस विमानस्थलमा चिनिया विमान कम्पनी सिचुआन एयरलाइन्सको एयरबस A319 जहाज बुधबार अवतरण भएको छ। 160 सीटको सो जहाजले 80 जना यात्रु बोकेर आएको थियो। विमानस्थलका प्रमुख विक्रम गौतमले चीनको छन्दु तियानफू इन्टरनेशनल विमानस्थलबाट उडेको जहाज करिब 3 घण्टाको उडानपछि पोखरामा बिहान 9:02 अवतरण भएको जानकारी दिनुभयो। विमानमा यात्रुलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरूङ लगायतले भव्य स्वागत गर्नुभएको थियो। पर्यटन व्यवसायले यात्रुलाई ढाका टोपी र खादा लगाइदिएका थिए। पोखरामा असार 8 र 9 गते आयोजना हुने ड्रागन बोट फेस्टिभलमा भाग लिन आएका केही खेलाड़ी पनि विमानमा सवार रहेका थिए। पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। विद्युतीय कारोबार सम्बन्धी मुद्दा अब जिल्ला अदालतमै चल्ने भएको छ। सरकारले विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐनमा उल्लेखित कसुरको शुरू कार्यवाही र किनारा गर्ने अधिकार तथा ब्याङ्किङ कसुर तथा सजाय ऐनमै व्यवस्था भएको कसुरको शुरू कार्यवाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई तोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्री परिषदको बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भन्नुभयो, विद्युतीय कारोबार सम्बन्धी मुद्दाको अधिकार जिल्ला अदालतमा थिएन। यी मुद्दालाई जिल्लासम्मै लैजाँदा नागरिकलाई सहज हुन्छ भन्ने उद्देश्य अनुरूप सरकारले यो निर्णय गरेको हो। वहाँका अनुसार सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी 5,31,37,50,000 रूपियाँ कायम गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यसै गरी नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ। मन्त्री परिषद बैठकका निर्णय विद्युतीय कारोबारका मुद्दा जिल्लामै गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गैर दलित युवतीसँग प्रेम विवाह गरेकै कारण सप्तरीको विष्णुपुर गाउँपालिका 6 का मनोज कुमार राम अहिले अपहरण मुद्दामा कारागारमा रहेका छन्। उनले अग्नि सायर कृष्णा सवरण गाउँपालिका 4 की बबिता ईसरसँग 2079 कार्तिकमा प्रेम विवाह गरेका थिए। तर केटी पक्षले पानी पनि नचल्ने केटा भन्दै बबिताको कृत्य जन्म दर्ता बनाएर मनोज विरूद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दायर गर्यो। त्यसकै आधारमा सप्तरी जिल्ला अदालतले मनोजलाई पूर्वपक्षका लागि कारागार चलान गरेको छ, जबकि कपिलवस्तु जिल्ला अदालतले मनोज र बबितालाई विवाह दर्ताको प्रमाणपत्र दिइसकेको छ। राजविराज स्थित सुनौली मोडमा ठूलो बुवाको औषधि पसल छ। त्यही पसलमा म पनि साँझतिर बस्ने गर्थे। मनोजसँग पसलमा आउँदा जाँदा चिन्जान भएको थियो। मैले उहाँलाई मन पराउन थाले, उहाँले पनि मलाई मन पराउन थाल्नुभयो र हामी बीच प्रेम शुरू भयो। ठूलो बुवालाई यो कुरा थाहा भएपछि हामीमाथि ज्यादती हुन थाल्यो। उहाँले मेरो मोबाइल फुटाइदिनुभयो, निर्घात कुटेर 6 महिनासम्म घरमै थुन्नुभयो। जेनतेन त्यहाँबाट भाग्न सफल भएपछि मनोजलाई सम्पर्क गरी हामी दुवै पोखरा गयौं। त्यसबेला मनोजले जातपातको कुरा गर्दा मैले मानिन, तिमी ठूलो जात के हो, म सानो जातको, तिम्रो परिवारले हाम्रो सम्बन्धलाई कहिले स्वीकार गर्दैन भन्नुहुन्थ्यो। म मानिस जातले ठूलो हुँदैन, तपाईसँग प्रेम गरेकी हुँ, अब जीवन मरण तपाईसँगै हुन्छ भन्थे। त्यसपछि मनोजको बुवा पोखरा आएर हामीलाई घर ल्याउनुभयो, मलाई बुवाको जिम्मा लगाइदिनुभयो। बुवाले मेरो बिहे भारतमा गर्ने तयारी गर्नुभएको रहेछ, तर मैले मानिन, मनोजसँग बिहे भइसकेको बताए। त्यसपछि बुवा र ठूलो बुवाले यातना दिँदै तिमी हामी दलितसँग प्रेम गर्छौ त्योसँग हाम्रो पानी पनि चल्दैन भन्नुभयो। धेरै यातना दिन थालेपछि घरबाट भागेर मनोजलाई भेटे। मनोजकै गाउँमा गत वर्ष लक्ष्मी पूजाको चार दिन अघि बिहे गर्यो। त्यसपछि बुवाले मनोजको घरमा गुण्डा पठाएर धम्की दिन थालेपछि कपिलवस्तु गएर चार महिना बस्यो। त्यहाँ अदालतमा बिहे गरेका हौ। मेरो उमेर 21 वर्ष भएको छ। स्वेच्छाले बिहे गरेकी हुँ। बुवाले नक्कली जन्म दर्ता बनाएर फसाउन खोजेका छन्। त्यसकै आधारमा मेरा श्रीमानलाई कारागार पठाइएको छ। हामीलाई न्याय चाहियो। 3 वर्षको प्रेमपछि अन्तर्जातीय विवाह गरेका दलित युवा विरूद्ध अपहरण मुद्दा, जन्म दर्ता कृत्य गरेर युवतीलाई नाबालिग भनियो, कोर्ट म्यारिज गरेका मनोजलाई जेल पठाइयो, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। जहाँ मुसलधारे वर्षा हुन्छ शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। जेठ अन्तिम साताबाट मनसून सक्रिय बनेसँगै कोशी पहाड़ी जिल्लामा बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्यायो। अन्य जिल्ला मध्ये संखुवासभामा अझै धेरै क्षति भयो कारण अन्य जिल्लाको तुलनामा त्यहाँ वर्षा धेरै भएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार संखुवासभाको नुममा वर्षा मापन केन्द्र स्टेशन छ। यसले यो क्षेत्रमा बारम्बार भारी वर्षा भएको मापन गरिरहेको छ। सन् 2020 यस स्टेशनले मापन गरेको तथ्याङ्कलाई हेर्दा पनि यो क्षेत्रमा धेरै पटक भारी वर्षा भएको विभागले जनाएको छ। पछिल्लो साता पनि त्यहाँ अत्यधिक वर्षा भएको थियो। जेठ 30 गते 137.8 मिलिमिटर वर्षा मापन भएको थियो भने असार 1 गते 122.4 र असार 5 387.4 मिलिमिटर वर्षा भएको नुम स्टेशनले मापन गरेको तथ्याङ्कमा उल्लेख छ। विभागका अनुसार उक्त नम्बर अत्यन्त जोखिमपूर्ण हो। त्यसैले यो स्थानका नदी र खोलामा पानीको सतह बढ़्यो, पहिरो गयो, धेरै हाइड्रो पावर बनाउँदा अरबौंको क्षति भयो भने केही निधन भयो, अझै 2 दर्जन भन्दा बढ़ी बेपत्ता रहेका छन्। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा विपद व्यवस्थापनतर्फ सरकार सक्रिय शीर्षकमा खबर छापेको छ। अग्रपृष्ठमा देशका विभिन्न भागमा आएको बाढ़ी पहिरोका कारण 13 जनाको मृत्यु भएको छ। गत जेठ 31 गतेदेखि बुधबारसम्मको विवरण अनुसार 26 जना बेपत्ता र 8 जना घाइते भएका छन्। त्यस्तै मनसून जन्य विपदबाट भएको क्षति र आगामी योजनाबारे बुधबार गृह मन्त्रालयमा आयोजित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा दिएको जानकारी अनुसार विपदका कारण 41 घरमा पूर्ण र 7 वटामा आंशिक क्षति पुगेको छ। बैठकमा उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी ले मनसूनजन्य विपदका घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न पूर्व तयारी तथा प्रतिकारमा सरकार गम्भीर भएर लागिसकेको बताउनुभयो। उहाँले विपद व्यवस्थापनको तयारीलाई थप प्रभावकारी बनाउन आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले भ्रष्टाचारीलाई कठोर सजाय शीर्षकमा सम्पादकीय छापेको छ भने यता अन्नपूर्ण पोस्टले न्याय नमार शीर्षकमा सम्पादकीय छापेको छ। नेपाल समाचार पत्रले मंकीपक्सको परीक्षण र उपचारमा अलमल शीर्षकमा सम्पादकीय बनाएको छ भने कान्तिपुर दैनिकले 3 लाख चौपाया संक्रमित हुँदा नियन्त्रणको पहल खोइ शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब केही प्रसंगहरू। नागरिक दैनिकले भित्रे पृष्ठमा रोजगारी सृजनादेखि शिक्षा स्वास्थ्य र पर्यटनमा जोड़ शीर्षकमा खबर बनाएको छ। काठमाडौँ महानगरपालिकाले सांस्कृतिक शहर समृद्ध महानगर भन्ने दीर्घकालीन सोच अघि सार्दै आर्थिक वर्ष 2080-81 को नीति तथा कार्यक्रम ल्याएको छ। महानगरपालिका प्रमुख बालेन शाहले बुधबार नगरसभा पेश गरेको नीति तथा कार्यक्रमले सफा सुन्दर धूलो रहित एवं व्यवस्थित सड़क र पेटी सफा नदी नाला डुबान रहित प्रविधि मैत्री हराभरा पर्यावरण तथा पर्यटन मैत्री काठमाण्डु निर्माण मुख्य उद्देश्यमा राखिएको हो। कम्तीमा 5,000 नयाँ रोजगारी सृजना गर्ने महानगरलाई अर्ग्यानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर बनाउन कम्तीमा एक पालिकामा एग्रो पुलिङ शुरूआत गर्ने उल्लेख गरिएको छ। स्थानीय स्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत वस्तुहरूको ब्रान्डिङ गरी निर्यात गर्ने उल्लेख गरिएको छ। नागरिक दैनिकले भित्री पृष्ठमा छापेको छ। र 3 रूपियाँमा पनि बिकेन बन्दा कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको खबर हो। छथर जोरपाटी गाउँपालिका दुईका लाक्पा शेर्पालाई अघिल्लो वर्ष यसै सिजनमा बन्दाको बिक्री भ्याई नभ्याई थियो। बारीमै पुगेर व्यापारी मोलमोलाईमा थिए, तर यस वर्ष उनको बारीमा न व्यापारी पुगे न बेच्न नै सकेका छन्। बरू तरकारी बारीमै कुहिने अवस्था रहेको छ। शेर्पाको जस्तै यस वर्ष अधिकांश कृषकको अवस्था उस्तै छ। गत वर्ष यही सिजनमा प्रति किलो 20 रूपियाँमा बेचेको बन्दा यस वर्ष 3 रूपियाँमा पनि बिक्री हुन नसकेको कृषकको भनाई छ। विगत वर्षमा नेपालका मुख्य बजारसहित भारतका विभिन्न प्रान्तसम्म यहाँको तरकारी पुग्थ्यो। बेमौसमी तरकारी उत्पादनमा अब्बल मानिएको यस क्षेत्रका कृषक यति बेला उत्पादित तरकारी नबिकेपछि चिन्तित भएका छन्। धनकुटाको प्रसंग कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।